यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान। जनताले सुशासनको महसुस गर्ने गरी काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सत्ता साझेदार प्रमुख दुई दलबीच कुनै असमझदारी नरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरूद्ध पक्राउ पुर्जी जारी। र 19 वर्ष मुनिको नेपाली क्रिकेट टोली भारतको कर्नाटकका विरूद्धको एक दिवसीय अभ्यास सिरिज जित्न सफल।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ। नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोह बीच उहाँलाई दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई लगायत विशिष्ट महानुभावको उपस्थिति रहेको थियो। नेपाल भारत बीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् 1950 दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ। प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी बीच दुई देशका सैनिक बीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर हिजो सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्यबारे संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिनुभयो। स्थल सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री मानवीर राईसँग बेग्ला बेग्लै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनतालाई महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माथतका निकायको चालू आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि हिजो प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले सुशासन, राजस्व चुहावट नियन्त्रण, गरीबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढ़ाउने गरी काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले उपलब्ध स्रोत साधनको वैज्ञानिक ढंगले उपयोग गरी सूचना र प्रविधिको प्रयोगबाट विकासको गतिलाई तीव्रता दिने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा सरकारको एजेण्डा प्रस्तुत हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलालीले हिजो धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ता घटक दुई ठूला राजनैतिक दलको तर्फबाट भ्रमण अघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्ला जस्तो कुनै पनि समस्या नभएको स्पष्ट गर्नुभयो। मुलुकमा राजनैतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताउनुभयो। पार्टी सभा नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आज छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। आज बिहान 11 बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्याम कुमार घिमिरेले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। माओवादी केन्द्र गोर्खाले हिजो आयोजना गरेको पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्वर्द्धनमा जुट्न सबैसँग अनुरोध गर्नुभयो। संघ प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्य जिम्मेवारीको बाँडफाँट अनुसार 3 प्रदेशमा सड़क सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ। शहरी विकास मन्त्रालयको संयोजकत्वमा आगामी 5 वर्षमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा करिब 16.64 अर्ब लागतमा सड़क सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको हो। शहरी विकास मन्त्रालय अन्तर्गत विश्व ब्याङ्कको ऋण सहयोगमा उक्त प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रमको हिजो काठमाण्डुमा आयोजित समारोहमा शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रादेशिक सड़क सञ्जालको सुधार सड़क सञ्जालले नजोड़िएका स्थानीय तहका केन्द्रमा आधारभूत सर्वयाम सड़क पहुँच पुर्याउने साथै स्थानीय र प्रदेश सरकारको क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। समारोहमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले यस कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीनै तहका सरकारबीच विकास निर्माणमा समन्वयात्मक भूमिका निर्वाह हुने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरूरी रहेको बताउनु भएको छ। कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि हिजो काठमाण्डुमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले मुलुक संघीयतामा जानु अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकूल परिमार्जन गरिनुपर्ने बताउनुभयो। वहाँले 2072 लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेकाले सो रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरकारवालाहरूबीच छलफल गरी सुझाव लिएको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले र चिनिया कम्युनिष्ट पार्टीका नेताहरूबीच द्विपक्षीय भेटघाट भएको छ। चीनको राजधानी बेइजिङमा हिजो भएको भेटघाटमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक केवालीले जानकारी दिनुभयो। त्यस अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबूत र घनिष्ठ बनाउने विश्वास व्यक्त गर्नुभयो। वहाँले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ़न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण कोसे ढुंगा साबित हुने धारणा व्यक्त गर्नुभयो। नेकपा एमाले आज काठमाण्डुमा जनजागरण सभा गर्दैछ। काठमाण्डुको दरबार मार्गमा हुने सभामा एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। समाजमा बढ़दो अराजकता विरूद्ध खबरदारी गर्न र सरकारका कामहरू जनस्तरसम्म पुर्याउन जागरण सभाको आयोजना गरिएको एमाले जनाएको छ। आजै काठमाण्डुमा सहकारी पीड़ितहरूले पनि प्रदर्शन गर्ने भएका छन्। एमालेको सभा सहित सहकारी पीड़ितको मुद्दाका सन्दर्भमा प्रदर्शन समेत हुने भएपछि सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ। सवारी चाप व्यवस्थापन गर्न पनि आवश्यक योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढ़ी पहिरोबाट भएको क्षतिको तथ्याङ्क संकलन गर्न थालेको छ। गत असोजको बाढ़ी पहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेश स्थित कृषि कार्यालय मार्फत सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रे पलाञ्चोक जिल्लामा थालिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो। सर्वोच्च अदालतमा राष्ट्र सेवकको तलब समायोजन सम्बन्धी पुनः सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह रावत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले हिजो उक्त विषयमा पुनरावलोकनको अनुमति प्रदान गरेपछि कर्मचारी समायोजनको विषयमा पुनः सुनवाई हुने भएको हो। सह न्यायाधिवक्ता गोविन्द खनाल समेतले उक्त विषयमा पुनरावलोकनको अनुमतिको माग गर्नुभएको थियो। इजलासले उक्त विषयमा सुनवाईपछि पुनरावलोकन अनुमति दिएको हो। यस्तै सर्वोच्च अदालतमा काठमाण्डु उपत्यकाको खोला किनारको थप 20 मिटरको मापदण्ड विवाद सम्बन्धी विवादमा पुनः सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश रावत, न्यायाधीशहरू चुडाल र पाण्डेको पूर्ण इजलासले उक्त फैसला विरूद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनवाई हुने भएको हो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा विधेयकमाथिको दफावार छलफल सकेर प्रतिवेदन सर्वसम्मतिले पारित भएको समितिका सभापति तुलसा कुमारी दाहालले घोषणा गर्नुभयो। नवीकरणीय ऊर्जाको प्रवर्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्य राखेर सरकारले विधेयक ल्याएको हो। रसुवागढ़ी जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाईमा रसुवामा निर्माण भएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको हो। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका 37 मेगावाटका तीनवटा युनिट मध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत उत्पादन शुरू गरिएको हो। आयोजनाले परीक्षणका रूपमा 4.2 मेगावाट विद्युत उत्पादन गरेको थियो। परीक्षण सफल भएपछि अब क्रमशः विद्युत उत्पादन बढ़ाउँदै लगिनेछ। आयोजनाबाट वार्षिक रूपमा 61,38,75,000 युनिट विद्युत उत्पादन हुनेछ। उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक 3,25,00,000,000 रूपियाँ आमदानी हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूहरूले लिइरहेको शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो। मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न परिपत्र मार्फत सूचित गरेको छ। आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेद्वारहरूले प्रचार प्रसार शुरू गरेका छन्। निर्वाचनमा उम्मेद्वारी दिएका स्वतन्त्र र दलका उम्मेद्वारहरूलाई चुनाव चिन्ह दिएपछि निर्वाचन आयोगले हिजोबाट प्रचार प्रसारको अनुमति दिएको हो। निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिएका 31 जना र निर्विरोध निर्वाचित भएका 3 जना बाहेक अन्य उम्मेद्वारहरूलाई दलगत र स्वतन्त्र रूपमा निर्वाचन चिन्ह प्रदान गरेपछि प्रचार प्रसार शुरू भएको हो। निर्विरोध निर्वाचित भएका बाहेक अन्य 376 जना उम्मेद्वारलाई हिजो सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ। काठमाण्डुमा हिजो 2 जना मृत अवस्थामा फेला परेका छन्। काठमाण्डु महानगरपालिका 16 माछा पोखरी बसन्त नगर स्थित क्यासिकल होटलमा नुवाकोट खकनी गाउँपालिका 6 घर भएका 28 वर्षीय भोला पाठक तथा सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी 55 वर्षीय पुरूष मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत अवस्थामा फेला परेका पुरूषको हाल नाम थर वतन खुलेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो। पछिल्लो समय बाँकेर बर्दियामा भटमास खेतीप्रति किसानहरूको ध्यानकर्षण बढ़दै गएको छ। थोरै लगानीमा मनज्ञ आमदानी हुने भएपछि किसानहरू अरू खेती छाडेर भटमास खेतीमा लागेका छन्। दालजन्य बालीहरूको अध्ययन, अनुसन्धान र विकासका लागि किसानहरूलाई प्राविधिक सहयोग गरेर प्रोत्साहन गरिरहेको कोसे बाली अनुसन्धान कार्यक्रमको प्रत्यक्ष निगरानीमा किसानहरू लाभान्वित समेत भएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बर्दियाको गुलरिया र बाँकेको खजुरामा किसानले व्यावसायिक भटमास खेती गरिरहेका छन्। गुलरिया तीनका किसान रामचन्द्र यादवले 2 बिघा 15 कच्छामा भटमास खेती गर्नुभएको छ। कोसीबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेले सिफारिश गरेको बिउ लगाउनुभएका यादवको खेतबारीमा भटमास राम्रो फलेको छ। धान भन्दा आधा कम खर्चमा उत्पादन हुने र मूल्य धान भन्दा कैयौं गुणा बढ़ी पाउने भएपछि रामचन्द्र भटमास खेतीमा लाग्नु भएको हो।
बिघामा 13 क्विन्टलसम्म हामी फलाछौं। 9,000 देखि 10,000 क्विन्टलको यो बिक्स छ। धान हजुरको 30 क्विन्टलसम्म फल छ, तर अहिले 3,000 रेट हो। त्यसमा आधा खर्च आउँछ धानमा। मल पनि ल्याउन पर्छ, लेबर पनि लगाउन पर्छ, हिलो जोत्न पनि रोडा बेटर लगाउनु पर्छ। यसमा त्यो सब गर्न पर्दैन, उसको आधी भन्दा पनि कम खर्चमा यो भइहाल्छ।
गुलरियामा 200 हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएको छ। खजुरामा पनि किसानहरू बिस्तारै भटमास खेतीमा लागिसकेका छन्। धान खेतीलाई नै विस्थापित गरेर किसान भटमास खेतीतिर आकर्षित भइरहेका छन्। धान सँगसँगै पनि भटमास लगाउन सकिने भएका कारण पनि किसानलाई सहज भएको छ। लगानी कम, ज्यामी र कामदार कम, दुःख कम तथा मल प्रयोग गर्नु नपर्ने भएपछि किसानको रोजाई भटमास खेती भइरहेको छ। 1 बिघा खेतमा व्यावसायिक भटमास खेती गरिरहनु भएका खजुरा 2 पुलचोकका किसान मोहन प्रसाद रिजाल,
कोसीबाली अनुसन्धान बाँकेको सल्लाहबाट बिउ ल्याएर लगाएछु, यति राम्रो सन्तोषजनक मैले पाएँ। अरू खेती भन्दा पनि यसमा कम लगानी, दुःख पनि कम, धेरै मल पनि हाल्नु नपर्ने त्यो पनि समस्या गयो।
कोसीबाली अनुसन्धान कार्यक्रम खजुराले किसानलाई दालजन्य बाली उत्पादनमा प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएको छ। दालजन्य बालीको अध्ययन, अनुसन्धान, जातीय विकास, प्रविधि विकास, बिउको सहज उपलब्धताका लागि प्रथम पुस्ताको प्रजनन बिउ उत्पादनदेखि लिएर कोसी बालीका विभिन्न स्थानीय जातहरूको संरक्षण र सम्वर्धन गर्दै आएको यो कार्यक्रमले किसानलाई सैद्धान्तिक ज्ञानसँगै क्षेत्र अवलोकन भ्रमण मार्फत व्यवहारिक ज्ञान दिई दालजन्य खेतीका लागि प्रोत्साहन गरिरहेको छ। कार्यक्रम संयोजक डाक्टर अनिल पोखरेल,
हेक्टरका हेक्टर चाहिँ जता गए उति भटमास मात्रै देख्दाखेरि प्रशिक्षार्थीहरूले भटमास लगाउनु पर्दो रहेछ र उनीहरूले भटमास खेती गरिराख्नु भएको छ धान छोडेर, उहाँहरूसँग चाहिँ भटमास र धानको तुलनात्मक अध्ययन पनि गर्नुभयो। आएका कृषकहरू चाहिँ भटमास खेती गर्छौ अर्को वर्षदेखि भनेर उत्साहित हुनु भएको अहिलेको अवस्थामा देखिराखेका छौँ।
भटमास खेतीतर्फ आकर्षित भइरहेका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक खेती प्रवर्धनका लागि स्थानीय सरकार र सरकारवाला निकायले किसान मैत्री कार्यक्रममा जोड़ दिन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको आदिवासी जिल्ला कुर्रममा यात्रुवाहक सवारी साधनमा गोली चलाएर कम्तीमा 40 जनाको हत्या गरिएको छ। यसबाहेक गोलाबारीमा 16 जना गम्भीर घाइते भएका छन्। कुर्रम जिल्लाको मदारवी क्षेत्रमा प्रहरी निगरानीमा पारा चिनार क्षेत्रबाट केही सवारी साधन आइरहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ। आक्रमण कसले गरेको हो भन्ने खुलिसकेको छैन। अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षा मन्त्री तथा हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशद्वारा जारी विज्ञप्तिमा अदालतको अधिकार क्षेत्रमा इजरायलले दिएको चुनौतीका कारण इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षा मन्त्रीलाई पक्राउ पुर्जी जारी गरेको जनाइएको छ। इजरायल र हमास बीचको युद्धमा युद्ध अपराध र मानवता विरूद्धको कार्यमा जिम्मेवार देखिएकाले पक्राउ पुर्जी जारी गरेको उल्लेख छ। रूसले पहिलो पटक युक्रेनमा अन्तर महाद्वीपीय ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको किवले जनाएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ। विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तर महाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो। युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रूसले किव स्थित अमेरिकी दूतावासमा हवाई आक्रमणको चेतावनी दिएको छ। अमेरिकी दूतावासले नोभेम्बर 20 हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइट मार्फत बताएको छ। सिरियाको पाल्मिरा शहरमा भएको इजरायली हमलामा 36 जनाको मृत्यु हुनुका साथै अन्य 50 जना भन्दा बढ़ी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ। सिरियाको विदेश मन्त्रालयले पाल्मिरा शहर विरूद्धको इजरायली आक्रमणको कड़ा निन्दा गरेको छ। युनेस्को विश्व सम्पदा सूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बताएका छन्। सिया समुदायका दुई अलग अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 17% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार गएको चार महिनामा 3,23,00,000,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा 2,76,00,000,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षका लागि सरकारको वार्षिक राजस्व संकलनको लक्ष्य 14,19,00,000,00,000 रूपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहिबार मन्त्रालयमा बसेको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले करको दायरा विस्तार, बक्यौता असुली, अन्तर मन्त्रालय समन्वयमा जोड़ दिँदै भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सृजना गर्न खोजिएका चुनौती लगायत पक्षलाई ध्यान दिएर अघि बढ़न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। यस कार्यक्रममा अर्थ सचिव डाक्टर राम प्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्न राजस्व संकलन रणनीतिको कार्यान्वयनमा जोड़ दिइएको बताउनुभयो। माछा उत्पादनमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुग्दैछ। विश्व मत्स्य दिवसको अवसरमा बिहिबार जनकपुर धाममा आयोजित कार्यक्रममा नेपालमा हुने खपत अनुसार अझै 18,000 मेट्रिक टन माछा अपुग देखिए पनि नेपाल विस्तारै आत्मनिर्भर उन्मुख हुँदै गएको विज्ञहरूले बताउनुभयो। नेपालमा अहिले वार्षिक रूपमा 1,13,000 मेट्रिक टन माछाको उत्पादन हुने गरेको छ। नेपालमा पछिल्लो समय जिल्ला जिल्लामा मत्स्य पालन बढ़दै गएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार मापक नेप्से परिसूचक 31.31 अंकले घटेर 2,680 बिन्दुमा पुगेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढ़ेको छ। बुधबार 7,09,00,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएकोमा बिहिबार भने 8,25,00,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली यु19 टोलीले कर्नाटक विरूद्धको एक दिवसीय अभ्यास श्रृंखला 3-2 आफ्नो पक्षमा पारेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार सम्पन्न 5 तथा अन्तिम खेलमा आकाश त्रिपाठी र मायन यादवको उत्कृष्ट प्रदर्शन प्रेरित नेपाल 7 विजयी भयो। यसअघि कर्नाटक 1-5 तथा नेपाल 7 र 121 रनले विजयी भएका थिए। कर्नाटकले प्रस्तुत गरेको 192 रनको लक्ष्य नेपालले 39.5 ओभरमा 3 गुमाउँदै पूरा गर्यो। नेपालका लागि आकाशले अभिजित 89 रनको योगदान गरे। यसै गरी मायानले 50, अर्जुन कुमारले 21 र नरेन्द्र साउदले अभिजित 18 रन बनाए। कर्नाटकका लागि प्रमन अवस्थीले 2 तथा तेजसले 1 लिए। त्यसअघि टसारी र ब्याटिङको नेतृत्व पाएको कर्नाटकले 50 ओभरमा सबै विकेट गुमाउँदै 191 रनको एकफल तयार पारेको थियो। कर्नाटकका लागि कप्तान रोहितले 41, इशान पुथिकले अभिजित 38, गगन रावलले 34, सिविलले 22 र मलातेसले 10 रन बनाए। नेपालका लागि कप्तान हेमन्त धामीले 3 तथा अभिषेक तिवारी, नरेन्द्र साउत र युवराज खत्रीले समान 2 लिए। नेपालले एसिसी यु19 एसिया कपको तयारी स्वरूप कर्नाटकको युवा टोलीसँग अभ्यास श्रृंखला खेलेको हो। नेपाल प्रिमियर लीगको फ्रेन्चाइज टोलीले आफ्नो आइकोनिक प्लेयर्स छनौट गरेको छ। विराटनगरले ट्यालेन्ट हटबाट फिर्दोस अन्सारी, कमल खत्री र सुजन थपलेलाई छनौट गरेको जानकारी दियो। तीनै खेलाड़ीले कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। विराटनगरले युवा प्रतिभा छान्न कोशी प्रदेशका 5 जिल्लामा ट्यालेन्ट हन्ट गरेको थियो। ट्यालेन्ट हन्टमा 400 भन्दा बढ़ीले नाम दर्ता गराएका थिए। ड्रिम्स स्पोर्ट प्रणालीको स्वामित्वमा रहेको विराटनगरको मार्की खेलाड़ीमा राष्ट्रिय टोलीका बलर सन्दीप लामी छानेछन्। टोलीले आयरल्याण्डका केभीओ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनफीएल मंगसिर 15 पुस 6 हुँदैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.4 डिग्री सेल्सियस अहिले अघि बिहानको सापेक्षिक आर्द्रता 95% रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:31 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान। जनताले सुशासनको महसुस गर्ने गरी काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सत्ता साझेदार प्रमुख दुई दलबीच कुनै असमझदारी नरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध पक्राउ पूर्जी जारी। र 19 वर्ष मुनिको नेपाली क्रिकेट टोली भारतको कर्नाटकका विरूद्धको एक दिवसीय अभ्यास सिरिज जित्न सफल। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस्त, नमस्कार।